यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमा निवेदकका तर्फबाट जवाफी बहस शुरू। देशका अधिकांश जिल्लामा कोरोना भाइरसको संक्रमण कम हुँदै गएको भए पनि उपत्यकाका 3 जिल्लासहित 9 जिल्ला अझै उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। नेपालमा आज थप 2552 जना कोरोना संक्रमण मुक्त, 1603 जनामा संक्रमण पुष्टि, संक्रमित 27 जनाको मृत्यु। काठमाण्ड उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप। सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली हटायो। बैतडीको सिगासमा भएको जीप दुर्घटनामा 3 जनाको मृत्यु, 5 जना गम्भीर घाइते। र फिलिपिन्समा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा 29 जनाको मृत्यु। समाचार विस्तारमा। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमा निवेदकका तर्फबाट जवाफी बहस शुरू भएको छ। जवाफी बहसका लागि 3 घण्टाको समय तोकिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवड़ा र डाक्टर आनन्द मोहन भट्टराईको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले जवाफी बहस शुरू गर्नुभयो। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट कानून व्यवसायीहरूले बहस गर्नुभएको थियो। काठमाण्ड उपत्यकामा चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली हटाउँदै थप एक हप्ता निषेधाज्ञालाई जारी राखिएको छ। आज बसेको उपत्यकाका 3 जिल्लाका प्रमुख जिल्लाधिकारीको बैठकले निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको काठमाण्डौका प्रमुख जिल्लाधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो। काठमाण्ड उपत्यका बाहिरबाट आउने सवारी साधनले प्रवेशका लागि पास लिनुपर्नेछ। त्यसैगरी यसअघि 25 सीट भन्दा माथिका सवारी साधन मात्रै चल्न दिने भएकोमा अब सबै सवारी साधन सञ्चालन गर्ने दिने भएको छ। सार्वजनिक यातायातमा कुल सीट क्षमता भन्दा बढ़ी यात्रु राख्न नपाउने भएका छन्। मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने आदेशमा उल्लेख छ। सफा टेम्पो तथा निलो माइक्रोले 9 जना यात्रु भन्दा बढ़ी चढ़ाउन नपाउने भएका छन्। सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण ढुवानी बेलुका 9 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। शैक्षिक संस्थाहरू, विद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम केन्द्रहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न गराउन नपाउने, खुला स्थानमा भेला जम्मा हुन, सभा जुलुस, जात्रा, महोत्सव गर्न नपाउने जिल्ला प्रशासन कार्यालय काठमाण्डुद्वारा जारी निषेध आदेशमा उल्लेख गरिएको छ। नेपालमा आज थप 2552 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि भई निको हुनेको कुल संख्या 6,09,218 पुगेको छ भने निको हुने दर 94.5% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको आजको मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले विगत केही दिनदेखि संक्रमण मुक्त हुनेको दर बढ़दै गएको र देशका अधिकांश जिल्लामा सक्रिय संक्रमितको संख्या 500 भन्दा कम रहेको बताउनुभयो। प्रवक्ता डाक्टर पौडेलले काठमाण्डु उपत्यकाका 3 जिल्लासहित विभिन्न 9 जिल्ला अझै कोरोना संक्रमणको उच्च जोखिममा रहे पनि देशका अधिकांश जिल्लामा संक्रमणको जोखिम कम हुँदै गएको बताउनुभयो।
अब असार 20 गतेको तथ्याङ्कलाई हेर्ने हो भने देशका 9 जिल्लाहरूमा अझै पनि सक्रिय संक्रमितको संख्या 500 भन्दा बढी छ। यसमा विशेष गरी काठमाडौँ उपत्यका, कास्की जिल्ला, चितवन जिल्ला, रूपन्देही जिल्ला, झापा, मोरङ, सुनसरी लगायतका जिल्ला रहेका छन्। त्यसै गरी धेरै जिल्लाहरू जसमा योभन्दा अगाडि 500 भन्दा बढी संक्रमितहरू थिए ती जिल्लाहरूमा 200 देखि 400 भएको अवस्था छ भने 1 देखि 100 भएका जिल्लाहरूको संख्या अत्याधिक रहेको छ र 0 संक्रमित भएको जिल्ला एउटा पनि छैन। पछिल्लो 14 दिनको COVID-19 जोखिमको अवस्था हेर्ने हो भने हाम्रा अघि उल्लेख गरेका विशेष गरी बागमती प्रदेशका, काठमाडौँ उपत्यका, नुवाकोट रसुवा, त्यसै गरी गण्डकी प्रदेशमा म्याग्दी, बागलुङ, पर्वत, कास्की उच्चतम जोखिममा रहेका जिल्लाहरू देखिन्छन् भने धेरै जिल्लाहरू मध्यम खालको जोखिममा छन्। एकदम कम जोखिम भएका जिल्लाहरू जम्मा 4 छन्, दार्चुला, बझाङ, बाजुरा, मनाङ।
नेपाल सरकारले निर्धारण गरेको कोरोना संक्रमण सम्बन्धी मापदण्ड अनुसार 500 भन्दा बढ़ी सक्रिय संक्रमित भएका जिल्लाहरूलाई संक्रमणको उच्च जोखिमयुक्त क्षेत्रको रूपमा लिइन्छ। यस्तै 200 देखि 500 सम्म सक्रिय संक्रमित रहेका जिल्लालाई मध्यम जोखिम र 200 भन्दा कम सक्रिय संक्रमित रहेको जिल्लालाई कम जोखिमयुक्त जिल्लाको रूपमा लिइन्छ। यस्तै आज थप 1603 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज 4876 नमूनाको पीसीआर परीक्षण गर्दा 1042 जना तथा 3256 नमूनाको एन्टीजेन परीक्षण गर्दा 561 जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर पौडेलले बताउनुभयो। आज काठमाण्डौमा 342 जना, ललितपुरमा 88 जना र भक्तपुरमा 31 जना गरी काठमाण्डौ उपत्यकामा 461 जना संक्रमित थपिएका छन्। यसै गरी आज थप 27 जनाको मृत्यु भएपछि नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या 9225 पुगेको प्रवक्ता डाक्टर पौडेलले जानकारी दिनुभयो। उप प्रधानमन्त्री एवं गृहमन्त्री विष्णु प्रसाद पौडेलले प्राकृतिक विपदमा परेकाहरूको उद्धार तथा राहतमा सरकारले प्रभावकारी रूपमा काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा गृहमन्त्री पौडेलले प्राकृतिक विपत्तिबाट क्षति पुगेका 572 घर परिवारलाई अस्थायी आवास निर्माणका लागि 50,000 का दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी गराउनुभयो। मन्त्री पौडेलले यो वर्ष मनसूनबाट हालसम्म सिन्धुपाल्चोक, मनाङ, लमजुङ, गोर्खा, कास्की, अर्घाखाँची, खोटाङ, तनहू, सर्लाही लगायतका जिल्लाहरूमा 565 घर पूर्ण र 112 घरमा आंशिक क्षति भएको जानकारी गराउनुभयो। यस्तै 36 सरकारी कार्यालय भवनमा क्षति पुगेको र 9 विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको जानकारी पनि गृहमन्त्री पौडेलले दिनुभयो। मन्त्री पौडेलले सिन्धुपाल्चोकमा 7, मनाङ र चितवनमा 2-2, तनहू, उदयपुर, मोरङ र सिराहामा 1-1 गरी जम्मा 15 पक्की पुल र विभिन्न जिल्लामा गरेर 23 झोलुङ्गे पुलमा क्षति पुगेको र ती पुलहरूको निर्माण तथा सड़क खुलाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन 2076-77 पेश गर्नुभयो। यस्तै बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति राम नारायण बिडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन 2077-78 पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। बैतडीमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। मृत्यु हुनेमा बैतडीको सिगास गाउँपालिका 3 का 45 वर्षीय जयसिंह धामी, सोही ठाउँका 45 वर्षीय मानसिंह साउद र 64 वर्षीय रामसिंह धामी रहेका छन्। घाइते मध्ये 5 जनाको अवस्था गम्भीर रहेको छ। बैतडीको सिगास गाउँपालिका 3 डडेलधुरातर्फ गइरहेको CX-739 नम्बरको जीप लगान भन्ने स्थानमा सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको थियो। जीपमा 16 जना सवार थिए। 5 थरमा पौडी खेल्न गएका 2 जना किशोर खोलाले बगाएर बेपत्ता भएका छन्। आज दिउँसो पौडी खेल्न 5 थर ताप्लेजुङ सीमाबाट बग्ने इङवा खोला गएका जिल्लाका याङवरक गाउँपालिका 4, थर्पू बजार छेउका 2 जना किशोर बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा याङवरक 4 निशानधाम छेउका 16 वर्षीय लक्ष्मण योङहाङ र 13 वर्षीय विपल योङहाङ छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत डाक्टर युवराज खतिवड़ालाई मेक्सिकोका लागि समेत गैर आवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। पाल्पाका 10 स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना नियन्त्रणलाई विशेष प्राथमिकतामा राखेका छन्। बजेटमा कोरोना संक्रमणका कारण रोजगारी गुमाएका युवालाई रोजगारी, कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका साथै पूर्वाधार विकास र कृषिलाई समेत प्राथमिकतामा राखिएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पाको माथागढ़ी गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पशु र पूर्वाधार सहितको नीति कार्यक्रम तथा बजेट ल्याएको छ। गाउँपालिकाले ल्याएको 55 करोड़ बराबरको बजेट मध्ये पूर्वाधार क्षेत्रमा 7 करोड़ बढ़ी रकम छुट्याएको छ। कोविड नियन्त्रण र व्यवस्थापनलाई पालिकाले मुख्य प्राथमिकतामा राखेको बताउनुहुन्छ गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर।
हामीले COVID-19 नियन्त्रण, यसको व्यवस्थापन, रोकथाम सरकारले अनुमति दिएको खण्डमा खोप व्यवस्थापनको लागि हाम्रो बजेट केन्द्रित छ। भौतिक पूर्वाधार निर्माण अन्तर्गत सड़क तालपत्र गर्नेदेखि लिएर कृषि तथा पशुमा केन्द्रित भएका छौँ। खानेपानीको लागि पनि बजेटिङ गरेका छौँ, विद्युतको लागि लगायत त्यसरी सन्तुलित रूपमा नै गाउँपालिकाले आफ्नो बजेट नीति तथा कार्यक्रम निर्माण गरेको छ।
जिल्लाको तिनौ गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। 47.76 करोड रुपियाँ बराबरको अनुमानित आय व्यय सार्वजनिक गरेको तिनाउले पुजिकातर्फ 18.88 करोड र चालुतर्फ 27.77 करोड विनियोजन गरेको छ। गाउँपालिका अध्यक्ष ओम बहादुर खत्री,
भर्खरै नीति तथा कार्यक्रम र बजेट पास गरेका छौँ। कृषि र पशुपालनलाई 2 करोड भन्दा बढी पुर्याएका छौँ र बाख्रा पालन, बंगुर पालन, तरकारी खेती करिब 1500 जनालाई रोजगार गर्ने किसिमको कार्यक्रमहरू अगाडि सारेका छौँ।
जिल्लाको बगासकाली गाउँपालिकाले COVID-19 केन्द्रित नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 46.26 करोड बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाले चालू आर्थिक वर्षमा कोरोना महामारी रोकथाम तथा नियन्त्रण व्यवस्थापन लगायत अन्य विपद व्यवस्थापनलाई सम्बोधन गर्ने गरी 1 करोड विनियोजन गर्ने प्रस्ताव गरेको छ। COVID-19 प्रभावित क्षेत्रका लागि सुलभ कर्जा, ब्याजमा अनुदानदेखि उत्पादनमुखी कार्यक्रम र रोजगार प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो।
पहिलो प्रश्न, स्वास्थ्य र शिक्षा, पशु र कृषि बजेट विनियोजित गरेका छौँ।
पाल्पाका 10 वटै स्थानीय सरकारले आफ्नो बजेटमा स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासका लागि बजेट ल्याउनु राम्रो भए तापनि यसको कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण नै छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
ताप्लेजुङको सुकेटार विमानस्थलमा भोलिदेखि नियमित उडान हुने भएको छ। कोरोना भाइरसका कारण करिब 2 महिनादेखि बन्द विमानस्थलमा अब हप्तामा 4 दिन सोमबार, बुधबार, शुक्रबार र शनिबार नियमित उडान हुने विमानस्थल प्रमुख लोकेन्द्र हाङ्गामले बताउनुभयो। वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका अभिभावकका बालबालिकाहरूलाई पर्सा राष्ट्रिय निकुञ्जले छात्रवृत्ति प्रदान गरेको छ। निकुञ्जले 8 जनालाई जनही 20,000 को दरले छात्रवृत्ति वितरण गरेको छ। छात्रवृत्ति बालबालिका तथा सम्बन्धित ओडा कार्यालयमा नै पुगेर हस्तान्तरण गरिएको निकुञ्जले जनाएको छ। मध्यवर्ती क्षेत्रभित्र बसोबास गरी निकुञ्जका वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर अजय यादवले बताउनुभयो। कञ्चनपुर जिल्लामा निजी वनको विकास गर्दै वन जंगल बढ़ाउने उद्देश्यले यस वर्ष पनि निशुल्क विरूवा वितरण कार्य शुरू गरिएको छ। जिल्लाको सब डिभिजन वन कार्यालय र पुनर्वास नगरपालिकाले गरी 2,50,000 विरूवा निशुल्क वितरण गरिरहेको सब डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर 10 रहेको कुण्डा सब डिभिजन वन कार्यालय पचगढियाले बुधबारबाट वन प्रजातिका विरूवा निशुल्क वितरण गर्न शुरू गरेको छ। कुण्डा सब डिभिजन वन कार्यालय पचगढियाका प्रमुख दिनेश कुमार यादव:
अघिल्लो वर्ष हामीले 20 गते पछि बाँड्ने गरेका छौँ। यसपालि अलिक पानी छिटो परेकोले गर्दाखेरि जिल्लाभरि नै 16 गतेदेखि बाँड्ने चाहिँ निर्णय गरेको छौँ। कुण्डा सब डिभिजन कार्यालयको 1,50,000 विरूवा छन् भने पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा 1,00,000 विरूवा चाहिँ पनि हामी बाँड्छौँ।
कुण्डा सब डिभिजन वन कार्यालयले यस वर्ष 1,50,000 विरूवा उत्पादन गरेको छ भने पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा अलग्गै नर्सरी तयार गरी थप 1,00,000 विरूवा उत्पादन गरिएको छ। शहरीकरणका नाममा वन जंगल र हरियाली क्षेत्र मासिने क्रम बढ़िरहेको अवस्थामा कोविड महामारीले उत्पन्न अक्सिजनको अभाव जस्ता परिस्थितिले पनि वृक्षारोपण गर्नुपर्ने आवश्यकता औल्याएको छ। पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा विष्ट:
सुन्दर पुनर्वासलाई चाहिँ हरा भरा बनाउनका निमित्त सक्दो प्रयास गरौं र हरेकले यसरी बिरुवा लैसकेपछि टोल टोलमा हामीले आफ्ना निजी वनहरू पनि बनाउन अरूलाई प्रेरणा जगाउँ।
कुण्डा सब डिभिजन वन कार्यालय पचगढिया र पुनर्वास नगरपालिकाको समन्वय र सहकार्यमा विगतका वर्षहरूमा करिब 6,00,000 जति बिरुवा वितरण गरिएको थियो। यस वर्ष पनि 2,50,000 बिरुवा वितरण गरिरहँदा त्यसको निरीक्षणमा समेत जोड़ दिइएको छ। बिरुवा उत्पादन गरी निशुल्क वितरण गर्ने र निजी वन बनाउने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने कार्य पुनर्वास नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समेटिएको छ। छ। पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापा:
निजी वनलाई विशेष प्राथमिकता दिने भन्ने हामीले निर्णय गरेका छौँ, नीति कार्यक्रममा हामीले उल्लेख गरेका छौँ, चाहिँ यो वर्ष हामीले वितरण गर्छौँ।
कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाले मसला, टिक, भकाइनो, बढहर, अमला, निम, बाँस, सिरिस, सिसौ, पपुलर, गोल्ड मोहर आदि प्रजातिका बिरुवा निशुल्क वितरण गरिरहेको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्समा एउटा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा 29 जनाको मृत्यु भएको छ। सैनिक विमानमा सवार मध्ये करिब 50 जना घाइते भएका छन् भने अझै 17 जना हराइरहेका छन्। सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा नजिकैको आवासीय क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको रक्षा सचिव डेल्फिन लोरेन्जानाले बताउनुभयो। सी 130 हर्कुलस विमानमा 92 जना सवार थिए। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष 2078-79 को मौद्रिक नीति तरलता व्यवस्थापनमा केन्द्रित हुनुपर्ने सुझाव दिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीलाई भेटी चालू मौद्रिक नीतिले अघि सारेको पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा आगामी आर्थिक वर्षमा पनि कायम गर्न सुझाव दिएको छ। महासंघले COVID-19 प्रभावित उद्योग व्यवसायको अवस्था हेरी कर्जाको साबिकको भुक्तानी म्यादलाई 3-5 वर्षसम्म वृद्धि गर्न, व्यवसायको प्रकृति र अवस्था हेरी टीआर, ओभरड्राफ्ट लगायतका अल्पकालीन कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सुझाव दिएको छ। अति प्रभावित व्यवसायमा जाने पुनर्कर्जा सुविधामा तोकिएको 20 करोड़को सीमा बढ़ाएर आगामी 3 वर्षसम्म पनि व्यवसाय सुधार हुने सम्भावना नरहेका व्यवसायलाई कुल कर्जाको 80% पुनर्कर्जा सुविधा दिनुपर्ने तथा निर्यात व्यवसायलाई प्रोत्साहन गर्न कृषि सरह सहुलियत ब्याजदरमा कर्जा उपलब्ध हुने प्रावधान राखिनुपर्ने सुझाव महासंघले दिएको छ। महासंघले व्यवसाय निरन्तरता कर्जा प्रभावको समय 1 वर्ष थप गरी यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिएको छ। साताको पहिलो दिन आइतबार नेपाली शेयर बजारको निप्से परिसूचक सामान्य रूपले घटेको छ। यस्तै निप्से परिसूचक 8.48 अंकले घटेर 2834.51 बिन्दुमा झरेको छ। कारोबार रकम पनि पछिल्लो समय लगातार घट्दो क्रममा छ। आइतबार 224 कम्पनीका 1,08,42,221 किता शेयरहरू 5,05,35,38,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन कारोबारमा आएका 13 उपसमूह मध्ये 3 उपसमूहको सूचक सकारात्मक भएको छ भने बाँकी 10 उपसमूहको सूचक नकारात्मक भएको छ। बीमा समितिले जीवन बीमा कम्पनीहरूलाई उधारोमा बीमा नगर्न निर्देशन दिएको छ। आइतबार समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले उधारो बीमा नगर्न जीवन बीमा कम्पनीहरूलाई परिपत्र मार्फत निर्देशन दिनुभएको छ। परिपत्रमा बीमा शुल्क रकम बैंक खातामा प्राप्त गरे पश्चात मात्र बीमा लेख जारी गर्न भनिएको छ। समितिले निर्देशनको बरखिलाप गरे कानून अनुसार कार्यवाही हुने जानकारी समेत परिपत्रमा गराएको छ। स्वदेशी वस्तुको उत्पादन, प्रवर्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघले अघि बढ़ाएको मेक इन नेपाल स्वदेशी अभियान कार्यान्वयनका लागि swadeshi.com.np वेब पोर्टल तयार पारी सञ्चालनमा ल्याएको छ। सो अभियानमा आबद्ध हुन चाहने स्वदेशी उद्योगी व्यवसायीहरूले वेब पोर्टल मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। वस्तु तथा सेवाको स्वदेशमै उत्पादन गर्ने त्यस्ता उद्योगले अनलाइन मार्फत नै स्वदेशीको सदस्यता प्राप्त गर्न सक्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको परिसंघले जनाएको छ।
अब खेल समाचार अझै बमबाट।
राष्ट्रिय महिला भलिबल टीमको व्यवस्थापकको जिम्मेवारी ज्योति केसीलाई दिएको छ। नेपाल भलिबल संघको शनिबार बसेको कार्य सम्पादक समितिको बैठकले केसीलाई महिला टीमको व्यवस्थापनको जिम्मेवारी दिएको हो। केसी नेपाल भलिबल संघकी केन्द्रीय सदस्य समेत हुन्। बैठकले उपाध्यक्ष निरोज मास्केले व्यवस्थापन पदबाट दिएको राजीनामा स्वीकृति गर्दै केसीलाई नयाँ जिम्मेवारी दिएको हो। भराइसी कारण उल्लेख गर्दै मास्केले व्यवस्थापकबाट राजीनामा दिएकी थिइन्। राष्ट्रिय महिला भलिबल टीमले अर्को महिना फिलिपिन्समा एसियन महिला भलिबल च्याम्पियनशीप खेल्दैछ। नेपाली एसियाली सिनियर महिला च्याम्पियनशीप पहिलो पटक खेल्न लागेको हो। प्रतियोगिताको तयारीका लागि महिला टीम बन्द प्रशिक्षणमा रहेको छ। शनिबार मात्र सचिव मानवीर छत्याल नेतृत्वको छनौट समितिले प्रारम्भिक 30 खेलाडीबाट 9 खेलाडीलाई आइरन राख्दै 18 सदस्यीय खेलाडी छनौट गरेको छ। छत्याल नेतृत्वको 7 सदस्यीय समितिले केही दिनमा अन्तिम 14 सदस्यीय खेलाडी समेत छनौट गर्नेछ। नेपाल भलिबल संघका महासचिव तथा पूर्व राष्ट्रिय खेलाडी जितेन्द्र बहादुर चन्द एसियाली भलिबल संघ एबीसीको एउटा अंगको रूपमा स्थापना भएको एबीसी सेन्ट्रल जोन भलिबलको कोषाध्यक्षमा नियुक्त हुनुभएको छ। सेन्ट्रल जोनको पदाधिकारीका रूपमा चन्दलाई आइतबार नियुक्ति दिएको हो। सबै देशमा भलिबलको समुचित विकासका लागि एबीसीमा आबद्ध मध्य तथा पश्चिम एसियाका 14 देशहरू सम्मिलित सेल्टर जोनमा 14 देशको प्रतिनिधित्व रहनेछ। एबीसीकै एउटा अंगको रूपमा सन् 2015 स्थापित यो संघका अध्यक्ष मालदिव्सका मोहम्मद लतिफ र महासचिव किर्गिस्तानका कुलिज हुन्। यसको केन्द्रीय कार्यालय किर्गिस्तानमै छ। नेपालले 2 वर्ष अघि एबीसी सिनियर सेन्टर जोन भलिबल प्रतियोगिताको आयोजना सँगै सोही समयमा सेल्टर जोनको अधिवेशन समेत गरेको थियो। चन्द अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली पदाधिकारी हुन्। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जेन्टिना र इक्वेटर बीचको क्वार्टर फाइनल खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो। यस संस्करणमा अर्जेन्टिना, साबिक विजेता ब्राजिल, कोलम्बिया र पेरूले सेमी फाइनलमा स्थान बनाएका छन्। अर्जेन्टिनाले इक्वेटरलाई 3-0 पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो। अब सेमी फाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ। कोलम्बियाले क्वार्टर फाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा 4-2 गोलले हराएको हो। ब्राजिलले सेमी फाइनलमा पेरूसँग प्रतिस्पर्धा गर्नेछ। ब्राजिलले क्वार्टर फाइनलमा चिलीलाई 1-0 हराएको हो। पेरूले पाराग्वेलाई पेनाल्टी सुटआउटमा 4-3 हराएको थियो। मंगलबार बिहान 4:45 ब्राजिल विरूद्ध पेरू र बुधबार बिहान 6:45 अर्जेन्टिना विरूद्ध कोलम्बिया खेल हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही प्राय सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नम्बर 1-2 बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नम्बर 1 बागमती र गण्डकीका 1-2 स्थानमा भने अति भारी वर्षाको सम्भावना छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, पोखराको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 203.3 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस र दिपालको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमा निवेदकका तर्फबाट जवाफी बहस शुरू। देशका अधिकांश जिल्लामा कोरोना भाइरसको संक्रमण कम हुँदै गएको भए पनि उपत्यका 3 जिल्ला सहित 9 जिल्ला अझै उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। नेपालमा आज थप 2552 जना कोरोना संक्रमण मुक्त, 1603 जनामा संक्रमण पुष्टि, संक्रमित 27 जनाको मृत्यु। काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप, सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली हट्यो। बैतडीको सिगासमा भएको जीप दुर्घटनामा 3 जनाको मृत्यु, 5 जना गम्भीर घाइते र फिलिपिन्समा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा 29 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।